यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको 3 दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री खनालको भनाई। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बजे सन्देश पत्र जारी गर्दै कैलालीको टीकापुरमा सम्पन्न। हुलाकी सड़क अन्तर्गत दाङ बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सड़क विस्तार शुरू। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि। र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार। समाचार अब विस्तारमा। परराष्ट्र मन्त्री शिशिर खनाल भारतको 3 दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ शुक्रबार नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो। भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो। वार्तामा विकास, सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई अझ उन्नत तुल्याउने लगायत विषयमा छलफल भएको थियो। नयाँ दिल्लीमा रहँदा परराष्ट्र मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवालेसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको थियो। स्वदेश फर्कनु अघि नयाँ दिल्ली स्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल भारत बीचका सीमा सम्बन्धी समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल तयार रहेको बताउनुभयो। परराष्ट्र मन्त्री खनालले लिपुलेख, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएका दोहोर्याउँदै त्यस सम्बन्धमा नेपालले भारत र चीन समक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुँदे सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। सम्मेलनले सबै प्रदेश सभामा डिजिटल संसदीय प्रणाली स्थापना गर्ने, अन्तर्व्यवस्थापिका मञ्चको सचिवालयको कार्य संघीय संसद सचिवालय अन्तर्गतको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखा मार्फत सञ्चालन गर्ने, क्षमता अभिवृद्धिका लागि व्यवस्थापकीय प्रतिष्ठान स्थापना गर्न विशेष पहल गर्ने तथा संसदीय बजेट कार्यालय स्थापना प्रक्रियालाई अगाडि बढ़ाउने लगायतका सन्देश जारी गरेको छ। सम्मेलनको समापनमा सभामुख डोल प्रसाद अयालले जनप्रतिनिधिहरूले जनताको विश्वास र अपेक्षा अनुसार इमान्दारिता, निष्ठा र जिम्मेवारीका साथ कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। सभामुख अयालले संघीयता सुदृढ़ीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय, अनुभव आदान प्रदान तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा संघीय संसद तथा प्रदेश सभाबाट भएका कार्य प्रगति, प्रदेश सभा सञ्चालनका अभ्यास, पूर्व सम्मेलनका निर्णयहरूको कार्यान्वयन अवस्था, आगामी कार्य दिशा तथा सम्भावित निर्णयका विषयमा छलफल भएको थियो। बाँकेमा हुलाकी सड़क विस्तार गर्न थालिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका 3 स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सड़क विस्तार गर्न लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगंजले जनाएको छ। कार्यालय प्रमुख लीला बहादुर भण्डारीले राजमार्गको दाङ बाँके र बर्दिया खण्डको 75 किलोमिटर सड़क मध्ये करिब 36 किलोमिटरको ट्रयाक खोल्नुपर्ने र त्यसमा करिब 20 पुल निर्माण हुने बताउनुभयो, जस अन्तर्गत दाङतर्फ 22 किलोमिटर सड़क र 17 पुल सहित 29 अर्ब स्रोत सुनिश्चित भएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले विशेष जोड़ दिइरहेको बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित पत्रकार भेट तथा छलफल कार्यक्रममा उहाँले समग्र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका प्रयास र आगामी योजनाका कामलाई प्रभावकारी बनाउन आफूहरू केन्द्रित रहेको बताउनुभयो। उहाँले नियमित समन्वय, सूचना र संचारका माध्यमबाट मन्त्रालयका गतिविधिलाई पनि प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सम्बन्धी सेवा सुविधा भोलि सोमबारदेखि चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल वीरगंजबाट पनि उपलब्ध हुने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गरी निजामती कर्मचारी अस्पताल काठमाडौँले निजामती कर्मचारीलाई उपलब्ध गराउने छूट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर र नारायणी अस्पतालमा पनि उपलब्ध हुने जानकारी दिएको हो। सेवा प्राप्त गर्न निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा लिई जानुपर्ने सूचनामा उल्लेख गरिएको हो। निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले निजामती कर्मचारी अस्पतालबाट प्रदान हुँदै आएको स्वास्थ्य सेवालाई प्रदेश स्तरमा समेत विस्तार गर्ने सरकारको नीति अनुसार सेवा शुरू गरिएको मन्त्रालयले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सुरक्षित खाद्य वस्तुको महत्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघीय महासभाले सन् 2018 एक प्रस्ताव पारित गर्दै जून 7 विश्व खाद्य सुरक्षा दिवसका रूपमा घोषणा गरे अनुरूप सन् 2019 विश्वभर यो दिवस मनाउन थालिएको हो। दिवसको प्रवर्धन तथा समन्वय विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ ले संयुक्त रूपमा गर्दै आएका छन्। दूषित खाद्य वस्तुका कारण विश्वभर हरेक वर्ष करिब 60 करोड़ मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भए। हुम्ला हुँदै पवित्र तीर्थस्थल मानसरोवर र कैलाश दर्शन गर्न जाने विदेशी तीर्थयात्रीको संख्या बढ़दै गएको छ। पछिल्ला केही दिन यता कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आगमन बढ़दै गएको हो। हुम्लाको हिल्सा नाका गत वैशाख पहिलो सातादेखि सञ्चालनमा आएको भए पनि वैशाख 30 गतेदेखि विदेशी पर्यटक हुम्ला आउन शुरू गरेका प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताउनुभयो। कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको बाटो छोटो पर्ने भएकाले पछिल्लो समय सिमकोट विमानस्थलमा भारतीय यात्रुको चाप देखिन थालेको हो। चीनले हिल्सा नाकालाई हुम्लावासी सहित भारतीय पर्यटकका लागि खुला गरेपछि धार्मिक पर्यटकको संख्या वृद्धि भएको सिमकोट विमानस्थलमा कार्यरत दिपेन्द्र भण्डारीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाले अस्वीकार गरेको छ। उत्तर कोरियाले अमेरिकालाई खुला चुनौती दिँदै आफ्नो परमाणु हतियार कार्यक्रम नरोक्ने स्पष्ट पारेको हो। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले आणविक निशस्त्रीकरणको अमेरिकी मागलाई पुरानो र अव्यवहारिक सपना बताउँदै आफ्नो आणविक हतियार कार्यक्रमलाई झन बलियो बनाउने बताउनुभयो। यो अभिव्यक्तिले फेरि एकपटक कोरियाली प्रायद्वीपमा तनाव बढ़ाएको छ। उत्तर कोरियाका वरिष्ठ नेता यो जोङले आफूले उत्तर कोरियालाई आणविक शक्तिका रूपमा मान्यता दिएको र यसलाई परिवर्तन गर्ने अमेरिकी प्रयासको कुनै कानूनी महत्व नभएको बताउनुभयो। अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ उत्तर कोरियाको आणविक निशस्त्रीकरणका लागि सहमत भएको भन्ने अमेरिकी दावीलाई पनि उहाँले खण्डन गर्नुभयो। चीनिया राष्ट्रपति सी जिनपिङले भोलि उत्तर कोरियाको भ्रमण गर्ने कार्यक्रमका बेला यो भनाई बाहिर आएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विद्युतीय सवारी साधन ईभीको थप प्रवर्धनका लागि मुलुकभरि कम्तीमा 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने एक अध्ययनले देखाएको छ। पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययन प्रतिवेदनले मुलुकभरि 10,000 चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता औंलाएको हो। सन् 2030 सो संख्यामा चार्जिङ स्टेशन निर्माण गर्न सकिएमा विद्युतीय सवारी साधनको प्रवर्धन उल्लेखीय रूपमा हुने प्रतिवेदनमा उल्लेख छ। हाल देशभरि 1,000 चार्जिङ स्टेशन सञ्चालनमा रहेका छन्। अधिकांश स्टेशन विद्युतीय सवारी साधनका आधिकारिक विक्रेताहरूले सञ्चालन गर्दै आएका छन्। नेपाल विद्युत प्राधिकरणले भने 142 किलोवाट क्षमताका 62 द्रुत गतिका चार्जिङ स्टेशनहरू सञ्चालन गरिरहेको छ। साविकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रालयका सहसचिव कृष्णराज पन्थ संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदन अनुसार चार्जिङ पूर्वाधार, ब्याट्रीको लागत, सड़क पूर्वाधार, ब्याट्रीको पुनः उपयोग तथा डिस्पोजललाई चुनौतीका रूपमा देखाइएको छ। प्रतिवेदनले विद्युतीय यातायात मैत्री भौतिक पूर्वाधारमा लगानी, निजी लगानी प्रोत्साहन, चार्जिङ स्टेशनहरू र ब्याट्री स्वापिङ नीति, ब्याट्रीको जीवन र व्यवस्थापनको चुनौती, प्रविधिको अनुसन्धान र विकास, मापदण्ड र तर्जुमा नहुनुलाई चुनौतीका रूपमा अघि सारेको छ। तनहुँ जिल्लाको धुलेगौंडादेखि सेङ्जा जिल्लाको रामबाछासम्म फैलिएको मिलेनियम ट्रेक नेपालको पर्यटन प्रवर्धनको लागि महत्वपूर्ण आधार बन्ने सरोकार भएकाहरूले बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित मिलेनियम ट्रेक व्यवस्थापन समितिले आयोजना गरेको मिलेनियम ट्रेक प्रवर्धन कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी तथा प्रतिनिधिहरूले मिलेनियम ट्रेकलाई नेपालको प्रमुख पर्यटन गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा तनहुँ क्षेत्र नम्बर 2 सांसद श्री राम नेउपानेले मिलेनियम ट्रेकलाई नेपालमा मात्र नभई विश्व पर्यटन बजारको आकर्षणको केन्द्र बनाउन सकिने बताउनुभयो। ट्रेकिङ एजेन्ट एसोसिएशन अफ नेपाल टानका अध्यक्ष सागर पाण्डेले पूर्वाधार विकास, डिजिटल प्रचार प्रसार र आन्तरिक पर्यटन विस्तार गर्न कि मिलेनियम ट्रेकको भविष्य उज्जवल रहेको बताउनुभयो। तनहुँको दुलेगौंडादेखि स्याङ्जाको रामबाछासम्म जोडिएको मिलेनियम ट्रेक सन् 2000 औपचारिक रूपमा सञ्चालनमा आएको थियो। प्रारम्भमा 72 किलोमिटर दूरी रहेको पदमार्गलाई विस्तार गरी हाल 92 किलोमिटर पुर्याइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरूङले जानकारी दिनुभयो। म्यारियट इन्टरनेशनल इंकले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा 2 नयाँ होटलहरू द रिच कार्लटन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौता हस्ताक्षर गरेका छन्। यससँगै मेरियटका विश्व प्रसिद्ध लग्जरी तथा प्रिमियम होटल ब्राण्डहरू नेपालको राजधानी काठमाडौँमा प्रवेश गर्नेछन्।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। सिंगापुरमा जारी एसियन गेम्स पुरूष क्रिकेट छनौट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमी फाइनलमा मलेसियालाई 6 हराउँदै हङकङ फाइनल पुगेको हो। शुरूमा ब्याटिङ गर्दै मलेसियाले दिएको 115 रनको लक्ष्य हङकङले 4 विकेटको क्षतिमा 18 ओभर 2 बलमा 120 रन पूरा गर्दै भेटाएको हो। यसअघि सिंगापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा आइतबार भएको पहिलो सेमी फाइनल खेलमा नेपालले ओमानलाई 8 विकेटले हराउँदै फाइनल यात्रा तय गरेको छ। नेपाल र हङकङ बीचको फाइनल भिडन्त सोमबार सिंगापुरमा हुनेछ। पहिलो सेमी फाइनलमा जितका लागि ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9.2 ओभरमा 2 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि लोकेश बमले सर्वाधिक अभिजित 44 रन बनाए। उनले 26 बलमा 7 चौका र 1 छक्का प्रहार गरे। ओपनर कुशल भर्तेलले 20 र रोहित पौडेलले अभिजित 21 रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा सबै विकेटको क्षतिमा 94 रन बनाएको थियो। बलिङमा नेपालका करण केसीले 3 विकेट लिए। सोमपाल कामी र सन्दीप लामी छानेले 2-2 तथा कुशल मल्ल, शहाब आलम र कप्तान दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। साफ महिला च्याम्पियनशीपको उपाधि घरेलु टोली भारतले जितेको छ। गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा शनिबार राति भएको फाइनल खेलमा साबिक विजेता बंगलादेशलाई 3-1 गोलले हराउँदै भारत च्याम्पियन बनेको हो। भारतले 7 वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जितेको हो। भारतको जीतमा सनफिदा नोङरूम, प्यारिक छाछा र लिन्डा कोमले 1-1 गोल गरिन्। बंगलादेशका लागि ऋतु पोर्ना चकमाको 1 गोल सान्त्वना बन्यो। भारतले सेमी फाइनलमा भूटानलाई 1-0 गोलले पछ्याएर फाइनलमा स्थान बनाएको थियो। यता अघिल्ला 2 संस्करणको विजेता बंगलादेश नेपाललाई 2-1 गोलले स्तब्ध बनाउँदै फाइनलमा पुगेको थियो।
अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कर्णाली प्रदेशको हिमाली भूभागको 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक।
परराष्ट्र मन्त्री शिशिर खनाल भारतको तीन दिने भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता। कूटनीतिक माध्यमबाट नेपाल भारत बीचको सीमा विवाद समाधान गर्न नेपाल प्रतिबद्ध रहेको परराष्ट्र मन्त्री खनालको भनाई। अन्तर्व्यवस्थापिका मञ्चको 11 सम्मेलन 9 बुधे सन्देश पत्र जारी गर्दै कैलालीको टीकापुरमा सम्पन्न। हुलाकी सड़क अन्तर्गत दाङ बाँके र बर्दिया खण्डको करिब 36 किलोमिटर सड़क विस्तार शुरू। हुम्ला हुँदै मानसरोवर र कैलाश जाने विदेशी तीर्थयात्रीको संख्यामा वृद्धि र अमेरिकाले गरेको आणविक निशस्त्रीकरणको आग्रहलाई उत्तर कोरियाद्वारा अस्वीकार। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।